नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
एमाले 126, कांग्रेस 108 र माओवादीको 36 ठाउँमा जित। झापाको कमल गाउँपालिकाको अध्यक्षमा बराबर मत आएपछि गोला प्रथाबाट एमाले उम्मेद्वार विजयी।
मंगसिर पहिलो हप्तामा प्रतिनिधि सभा सहितका सबै चुनाव सक्ने निर्वाचन आयोगको कार्ययोजना। निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी साउन 15 गते भित्र प्रतिवेदन दिन सरकारलाई आग्रह।
नारायणगढ़ मुगलिन सड़क खण्डको कालीखोला नजिकै पहिरो, 3:30 बजेदेखि सड़क अवरुद्ध, पहिरो हटाएर सड़क सञ्चालन गर्न समय लाग्ने।
उत्तर कोरियाद्वारा अन्तर महादेशमा मार हान्न सक्ने क्षमताको मिसाइल परीक्षण। विश्वमा भोकमरी बढेको भन्दै संयुक्त राष्ट्रसंघको चिन्ता।
र काठमाडौँमा भएको एसियन प्रिमियर लीग क्रिकेट प्रतियोगिताको उपाधि नेपाल स्टर्म्सलाई।
सम्पूर्ण प्राविधिक शिक्षा एनपीआई एजुकेशनल नेटवर्क भरतपुर चितवनमा।
एसई उत्तीर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्ने इच्छुक विद्यार्थीहरूलाई नयाँ भर्नाका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवनको सूचना।
2 दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको एसएनपीआई भरतपुर चितवनमा कृषि तर्फ आईएसई एजी, इन्जिनियरिङ तर्फ इलेक्ट्रिकल इलेक्ट्रोनिक सिभिल कम्प्युटर ओभरसियर,
स्वास्थ्य तर्फ ल्याब टेक्निसियन हेल्थ एसिस्टेन्ट र स्टाफ नर्सका साथै टीएसएलसी तहतर्फ 18 महिने अनमी, सीएमए ल्याब असिस्टेन्ट, भेटेरिनरी जेटीए र नापी अर्थात अमिन विषयमा समेत प्रवेश परीक्षा आवेदन खुलेको जानकारी गराइन्छ।
फारम भर्ने अन्तिम मिति यही असार 27 गतेसम्म, प्रवेश परीक्षा साउन 7 गते।
सम्पर्क नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन।
फोन नम्बर 056-572-417, 524-161, 524-986।
मोबाइल 98-550-60-768 र 98-550-60-769।
साथै प्रवेश परीक्षा तयारी कक्षा समेत सञ्चालन भइरहेको छ।
पाखा नागेका ऋणीहरूलाई कर्जा चुक्ता गर्ने सम्बन्धी राष्ट्रिय वाणिज्य ब्याङ्क केन्द्रीय कार्यालयको अत्यन्त जरुरी सूचना।
राष्ट्रिय वाणिज्य ब्याङ्कबाट 2063 चैत्र मसान्तसम्म विभिन्न शीर्षकमा 1 करोड रुपियाँसम्म कर्जा लिई हालसम्म पनि साभा तथा ब्याज बुझाउन बाँकी रहेका ऋणीहरूलाई यही असार मसान्तसम्ममा कर्जा चुक्ता गरेमा तिर्नुपर्ने बाँकी ब्याज रकममा विशेष छुट दिइने हुँदा आफूले कर्जा कारोबार गरेको राष्ट्रिय वाणिज्य ब्याङ्कको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी यो विशेष छुटको सुविधा लिई लाभ उठाउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
साथै 2074 असार मसान्तसम्म पनि कर्जा चुक्ता नगर्ने ऋणीहरूको धितु लिलामी तथा अन्य कानूनी कारवाहीबाट ब्याङ्कको कर्जा रकम असुल गरिने बेहोरा समेत जानकारी गराइन्छ।
एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई सुवर्ण अवसर।
बुटवल देवीनगरमा अवस्थित क्रिम्सन टेक्निकल कलेज साविकको क्रिम्सन कलेजमा 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङमा भर्ना खुल्यो।
फारम बुझाउने अन्तिम मिति यही असार 27 गते,
प्रवेश परीक्षा यही साउन 7 गते।
सम्पर्कको लागि क्रिम्सन टेक्निकल कलेज बुटवल 11 देवीनगर।
फोन 071-410-380-410-479।
मोबाइल 98-570-20-752।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। दोस्रो चरण अन्तर्गत गएको 14 गते चुनाव भएका प्रदेश नम्बर 1, 5 र 7 का 334 वटा स्थानीय तह मध्ये अहिलेसम्म 288 वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ, जसमा नेकपा एमाले पहिलो बनेको छ। एमाले 1 उपमहानगरपालिका, 34 नगरपालिका र 91 गाउँपालिका सहित 126 स्थानमा जितेको छ। यस्तै नेपाली कांग्रेसले 35 नगरपालिका र 73 वटा गाउँपालिका सहित 108 वटा स्थानीय तहमा प्रमुख जितेको छ। यसै गरी नेकपा माओवादी केन्द्रले 8 नगरपालिका सहित 36 तहमा तथा नेपाल लोकतान्त्रिक फोरमले 1 नगरपालिका सहित 6 वटा स्थानीय तहमा प्रमुख जितेका छन्। संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीको गठबन्धनले 6 वटा गाउँपालिकामा अध्यक्ष जितेको छ। राप्रपाले 1 उपमहानगर र 2 वटा गाउँपालिका गरी 3 वटा स्थानीय तहमा प्रमुख जितेको छ। राष्ट्रिय जनमोर्चाले भने 2 वटा गाउँपालिकामा अध्यक्ष जितेको छ। यस्तै एक स्थानमा भने स्वतन्त्र उम्मेद्वारी दिएका राजपाका नेता विजयी भएका छन्। अब 46 वटा स्थानीय तहको नतिजा आउन बाँकी छ र अधिकांशमा मतगणना चलिरहेको छ।
झापाको कमल गाउँपालिकाको अध्यक्षमा गोला प्रथाबाट नेकपा एमालेकी मेनुका काफले विजयी हुनुभएको छ। काफले र काँग्रेसका हुकुम सिंह राईको बराबर 8275 मत आएको थियो। त्यसपछि निर्वाचन ऐन अनुसार गोला प्रथा गर्दा काफले विजयी हुनुभएको हो। यसअघि वडा अध्यक्ष र वडा सदस्यमा बराबरी मत आएर गोला प्रथा गरिएको भए पनि मेनुका काफले गोला प्रथाबाट विजयी हुने पहिलो गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ। उहाँ प्रदेश नम्बर एकको पहिलो महिला अध्यक्ष समेत हुनुभएको छ। यसअघि अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हर्कबहादुर साउद एकमत अन्तरले विजयी हुनुभएको थियो। झापाको कमल गाउँपालिकाको अध्यक्षमा काफले गोला प्रथाबाट विजयी भए पनि उपाध्यक्षमा एमालेकै बेनु शिवाकोटी 9027 मत ल्याएर विजयी हुनुभएको छ। झापाका अरू 10 स्थानीय तहमा भने मतगणना चलिरहेको छ। मतगणना भइरहेका आठवटामा एमाले र कांग्रेस तथा माओवादीले एक एकवटा स्थानीय तहमा अग्रता लिएका छन्। मतपरिणाम आएकामा भने समान दुई तहमा राप्रपा र एमाले जितेका छन्। कांग्रेस एउटा स्थानीय तहमा विजयी भएको छ।
दोस्रो चरणमा चुनाव भएका 7 उपमहानगरपालिका मध्येको एक बाँकेको नेपालगंज उपमहानगरपालिकाको मेयरमा राप्रपाका डाक्टर धवल शमशेर राणा विजयी हुनुभएको छ। राणा 12,515 मत प्राप्त गरी मेयरमा विजयी हुनुभएको हो। 2054 सालमा नेकपा एमालेबाट नेपालगंज नगरपालिकाको मेयरमा निर्वाचित राणा 20 वर्षपछि अहिले उपमहानगरपालिकाको मेयरमा विजयी हुनुभएको हो। उपमेयरमा भने नेपाली कांग्रेसका उमा थापा मगर 10,731 मत प्राप्त गरी विजयी हुनुभएको छ।
आज घोषित मतपरिणाम अनुसार मोरङको ग्रामछान गाउँपालिकाको अध्यक्षमा एमालेका शिवनारायण माझी र उपाध्यक्षमा लोकतान्त्रिक फोरमका फूलकुमारी माझी विजयी हुनुभयो। मोरङकै बुढीगंगा गाउँपालिकाको अध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका बालचन्द्र माझी र उपाध्यक्षमा पनि लोकतान्त्रिक फोरमकै अमृता गक्षेदार विजयी हुनुभयो। मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेका ताराबहादुर काफले र उपाध्यक्षमा राजकुमारी इङनाम विजयी हुनुभएको छ।
पालिका हरिनगरा गाउँपालिका देवानगंज र गढ़ी गाउँपालिकामा कांग्रेस विजयी भएको छ। इनरुवा नगरपालिकाको मेयरमा कांग्रेसका राजन मेहता र उपमेयरमा जमुना गौतम विजयी हुनुभएको हो। यस्तै हरिनगरा गाउँपालिकाको अध्यक्षमा गोफार अन्सारी र उपाध्यक्षमा रिमझिम कुमारी भगत विजयी हुनुभएको छ। यसै गरी गढ़ी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शिवप्रसाद यादव र उपाध्यक्षमा राजकुमारी चौधरी निर्वाचित हुनुभयो। देवानगंज गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै लाली महतो र उपाध्यक्षमा पुनिता देवी यादव विजयी हुनुभएको छ। यसै गरी सुनसरीको रामधुनी नगरपालिकाको मेयर भने कांग्रेसका जयप्रकाश चौधरी र उपमेयरमा एमालेकी सविता कुमारी चौधरी निर्वाचित हुनुभएको छ।
इलामको सूर्योदय नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। मेयरमा एमालेका रणबहादुर राई र उपमेयरमा पनि एमालेकै दुर्गा भट्टराई विजयी हुनुभएको छ। यो सँगै इलामका 10 स्थानीय तहको मतपरिणाम आएको छ। उदयपुरको कटारी नगरपालिकाको मेयरमा एमालेका ज्ञानेन्द्र श्रेष्ठ काजी र उपमेयरमा भीमकुमारी राउत विजयी हुनुभएको छ। उदयपुरका 8 स्थानीय तहमध्ये 2 परिणाम आउन बाँकी छ। ओखलढुङ्गाको मोलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मणिराज राई र उपाध्यक्षमा नेपाली कांग्रेसकी हेमकुमारी तामाङ विजयी हुनुभएको छ।
धाङको लमही नगरपालिकाको मेयरमा एमालेका कुलबहादुर केसी र उपमेयरमा कांग्रेसका देवकी बेलवासे विजयी हुनुभएको छ। कैलालीको भजनी त्रिशक्ति नगरपालिकाको मेयरमा भने माओवादीका शेरबहादुर चौधरी र उपमेयरमा माओवादीकै छाया देवकोटा निर्वाचित हुनुभयो। कैलालीका 13 स्थानीय तहमध्ये अब 3 मतपरिणाम आउन बाँकी छ।
यस्तै रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा एमालेका वासुदेव घिमिरे र उपमेयरमा एमालेकी जागेश्वरी चौधरी विजयी हुनुभयो। प्युठान नगरपालिकाको मेयरमा माओवादी केन्द्रका अर्जुन कुमार कक्षपति र उपमेयरमा नेकपा एमालेकी शान्ता आचार्य विजयी हुनुभएको छ।
रूपन्देहीकै देवदह नगरपालिकाको मेयरमा कांग्रेसका हीरा खत्री र उपमेयरमा एमालेकी विद्यालक्ष्मी गुरूङ विजयी हुनुभएको छ। रूपन्देहीको समरीमाई गाउँपालिकाको अध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका जितेन्द्रनाथ शुक्ला र उपाध्यक्षमा नेपाली कांग्रेसकी प्रियंका साई विजयी हुनुभएको छ। कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा नेकपा एमालेका नेत्रराज अधिकारी र उपमेयरमा शिवकुमारी चौधरी निर्वाचित हुनुभएको छ।
यस्तै कैलालीको टिकापुर नगरपालिकाको मेयरमा नेकपा एमालेका तपेन्द्र रावल विजयी हुनुभएको छ। उपमेयरमा कांग्रेसकी केशरी विष्ट विजयी हुनुभयो। यस्तै कैलाली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका लाजुराम चौधरी र उपाध्यक्षमा लक्ष्मी सतगौवा विजयी हुनुभएको छ। बर्दियाको बाँसगढ़ी नगरपालिकाको मेयरमा एमालेका शालिकराम अधिकारी र उपमेयरमा सुषमा चौधरी विजयी हुनुभएको छ।
दोस्रो चरणमा चुनाव भएको एकमात्र महानगरपालिका विराटनगरको मेयरमा कांग्रेसले अग्रता बढ़ाउँदै लगेको छ भने सुनसरीको उपमहानगरपालिका इटहरीमा एमाले अग्रता बढ़ाउँदै लगेको छ। सुनसरीकै अर्को उपमहानगरपालिका धरानमा भने हिजो बेलुकीदेखि मतगणना स्थगित भएको छ। यसैगरी सुनसरीकै यसै गरी कैलालीको धनगढ़ी उपमहानगरपालिकामा भने स्वतन्त्र उम्मेद्वार गोपाल हमालले अग्रता लिनुभएको छ। पछिल्लो मतपरिणाम अनुसार हमालले 5928 मत ल्याउनु भएको छ भने नेपाली कांग्रेसका निरूपबहादुर वडले 5580 मत पाउनु भएको छ। यसै गरी दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयरमा एमालेका घनश्याम पाण्डे 14271 मतसहित अघि हुनुहुन्छ भने कांग्रेसका गेहेन्द्र गिरीले 11514 मत पाउनु भएको छ। रूपन्देहीको बुटोल उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ। एमालेका शिवराज सुवेदी 19204 मतसहित अघि हुनुहुन्छ। कांग्रेसका खेलराज पाण्डेले 16731 मत पाउनु भएको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रेडियो कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो मार्श्याम, लाहोरबाट फर्केको, स्वागत छ है गाउँमा। अनि एचआईभी परीक्षा चाहिँ गरिहाल्नु नि आज। आज भोलि त हाम्रो गाउँमा विदेश जाने नजाने महिला पुरुष सबैले एचआईभी परीक्षण गर्छन्।
ए हो र बल्छी, उसो भए त आजै म पनि एचआईभी परीक्षण गरेर मात्रै घर जान्छु।
यदि तपाईँले पनि विदेशमा वा स्वदेशमै रहँदा असुरक्षित यौन सम्पर्क गर्नुभएको छ वा असुरक्षित सुईद्वारा लागू पदार्थ सेवन गर्नुभएको छ भने समयमै एचआईभी परीक्षण गर्नुहोला। यदि एचआईभी भएको छ भने आफ्नो घर नजिकैको एआरटी केन्द्रमा गई समयमै निशुल्क उपचार सुरु गर्नुहोस्। आफू बचाउ, आफ्नो परिवार र अरूलाई पनि बचाउ।
नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र एचएफ नेपाल।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो जीएसएम डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो कति सस्तो, 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA400MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा। नेपाल टेलिकम, राष्ट्रको संचार।
कति हतारमा, मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्नेर चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि। नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले 288 स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा एमाले 126, कांग्रेस 108 र माओवादीको 36 ठाउँमा जित, झापाको कम्बल गाउँपालिकाको अध्यक्षमा बराबर मत आएपछि गोला प्रथाबाट एमाले उम्मेद्वार विजयी, विराटनगर महानगरपालिकामा कांग्रेस उम्मेद्वार अग्रता बढाउँदै लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। निर्वाचन आयोगले मंगिर पहिलो हप्तामा प्रतिनिधि सभा सहित सबै चुनाव सक्ने कार्य योजना सार्वजनिक गरेको छ। आयोगको आज बसेको बैठकले असोज अन्तिम हप्तामा प्रदेशसभाको, कार्तिक दोस्रो हप्तामा राष्ट्रिय सभाको र मंगिर पहिलो हप्तामा प्रतिनिधि सभाको चुनाव गर्न उपयुक्त हुने ठहर गर्दै त्यही अनुसार व्यवस्था मिलाउन सरकारलाई पत्र पठाएको छ। असोज 2 गते प्रदेश नम्बर 2 स्थानीय तहको चुनावका लागि आवश्यक सबै तयारी गरिरहेको भन्दै आयोगले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको लागि पनि प्रारम्भिक तयारी शुरू गरिसकेको जानकारी सरकारलाई गराएको छ। आयोगले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी साउन 15 गते भित्र प्रतिवेदन दिन सरकारलाई आग्रह पनि गरेको छ। प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको लागि निर्वाचन क्षेत्र निर्धारण गर्दा हाल स्थानीय तहमा रहेका वडा फुटाउन पाइने छैन। यस्तै प्रदेशसभाको लागि निर्वाचन क्षेत्र निर्धारण गर्दा प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि तोकिएको क्षेत्रभित्रको भूगोल मात्र पर्ने गरी प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेमा पनि आयोगले जोड़ दिएको छ। यसैगरी आयोगले प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन असार मसान्तसम्ममा बनाउन पनि सरकारलाई भनेको छ। निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त भइसकेपछि र प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन जारी भएपछि साउनको तेस्रो हप्ताभित्र निर्वाचन मिति घोषणा गर्नुपर्नेमा पनि आयोगले जोड़ दिएको छ। आयोगले साउनको तेस्रो हप्तादेखि नै मतदाता नामावली अध्यावधिक गर्ने पनि स्पष्ट पारेको छ।
नारायणघाट मुगलिन सड़क खण्डको इच्छा कामना गाउँपालिका छ खाली काली खोला नजिकै दिउँसो पहिरो जाँदा अवरुद्ध भएको सड़क अहिले भने खुलेको छ। दिउँसो 3:30 बजेतिर काली खोला नजिक दुई स्थानमा पहिरो गई सड़क अवरुद्ध भएको थियो। पहिरो खस्न रोकिएपछि पहिरो हटाएर सड़क सञ्चालन गरिएको र अहिले गाड़ी चल्न थालेका चितवन प्रहरीले जनाएको छ।
यसैबीच संसदको विकास समितिले नारायणघाट मुगलिन सड़कमा वर्षाभरि रातिको समयमा सवारी सञ्चालन नगर्न निर्देशन दिएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकले स्तरोन्नतिका क्रममा रहेको सड़क खण्डमा वर्षायामसँगै पहिरो झरेर सड़क अवरुद्ध हुनका साथै मानवीय क्षति समेत भएको भन्दै वर्षाभरि रातिको समयमा आवागमन रोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो। समितिले वैकल्पिक मार्गको प्रयोग गर्न सम्भव भएसम्म राति पनि सड़क विस्तारको काम गर्न तथा जोखिमयुक्त बस्तीलाई स्थानान्तरण गर्न पनि भनेको छ। समितिले नारायणघाट मुगलिन सड़क विस्तारको काम अबको 6 महिनाभित्र सक्न पनि निर्देशन दिएको छ।
भारतले जुलाई 1 तारीखदेखि नयाँ कर प्रणाली वस्तु तथा सेवा कर अर्थात गुड्स एण्ड सर्विसेस ट्याक्स जीएसटी लागू गरेको छ। झण्डै 2 दशकदेखि चर्चामा रहेको जीएसटी प्रणाली लागू भएपछि भारतको केन्द्र सरकार र राज्य सरकारले अब अनेक खालका कर लगाउन पाउने छैनन्। भारतमा जीएसटी लागू भएपछि झण्डै 2/3 बजार भारतीय वस्तुले ओगटेको नेपालमा यसको असर कस्तो पर्ला? साथी पीटी लोप्चनले यही प्रश्न चार्टर एकाउन्टेन्ट तथा कर विज्ञ सुदर्शन राज रेग्मीलाई सोध्नु भएको छ।
नेपालमा एक्सपोर्ट गरेको जुन छ त्यसमा त्यसको जीएसटी रिफन्डको मेकानिजम चाहिँ भारतले कसरी एडप्ट गर्छ त्यसमा लार्जली डिपेन्ड गर्छ। विगतमा जस्तै अब इन्डियन करेन्सीमा एक्सपोर्टलाई उसले एक्सपोर्ट रूपमा ट्रिट नगर्ने हो भने डेफिनेटली त्यहाँको जीएसटीको प्रभाव यहाँ पनि पर्न सक्छ र जीएसटी रिफन्डको अप्ठ्यारोपन भयो भने हामीले इम्पोर्ट गर्ने गुड्सहरू चाहिँ महँगो हुन सक्छ। तर जीएसटी बाई प्रिन्सिपलको कुरा गर्ने हो भने एक्सपोर्ट भएको आइटमहरूमा जीएसटी रिफन्डेबल हुन्छ किनभने यो कन्जम्सन बेस्ड ट्याक्स हो। जुन देशमा कन्जम्सन हुन्छ त्यही देशमा ट्याक्स लागू गर्नु लाग्नुपर्छ भन्ने सिद्धान्तमा आधारित भएको कारणले गर्दाखेरि दूरगामी रूपमा हेर्ने हो भने जीएसटीको प्रभावले नेपाललाई प्रतिकूल असर चाहिँ पर्दैन। तथापि नेपालको हामीले एक्सपोर्ट गर्ने प्रडक्टहरूको कम्पिटेटिभनेसमा चाहिँ यसले धेरै प्रभाव पार्न सक्ने भन्ने कुरा देखिन्छ। कारण ट्याक्सको क्यास्केडिङ इफेक्ट चाहिँ सिग्निफिकेन्टली हाई थियो भने अब त्यो इफेक्ट चाहिँ सिग्निफिकेन्टली लो हुन जान्छ। त्यसले गर्दाखेरि हामीले यहाँबाट डिस्पोज गर्ने हामीबाट एक्सपोर्ट गर्ने सेल्सहरू चाहिँ उनीहरूको लोकल मार्केटको कम्पिटेटिभनेसलाई जस्टिफाई गर्न सक्छ कि सक्दैन भन्ने कुरा चाहिँ अलिकति दूरगामी रूपले स्टडी गर्नुपर्ने चाहिँ आवश्यकता छ। मलाई कस्तो लाग्छ सरकारले यो सम्बन्धी एउटा कमिटी पनि गठन गरेको छ अरे। यो कमर्समा हामीले जुन एक्सपोर्ट गर्ने जुन आइटमहरू छ ती आइटमहरूमा विभिन्न दरका रेटहरूमा कुन कुन दरमा ती आइटमहरू पर्छन् होइन 5%देखि लिएर 28%सम्मका जुन दरहरू छन् ती दरहरूमा हाम्रा प्रडक्टहरू कहाँ फिट आउँछन्। हो लोअर ट्याक्सको दरमा पर्यो भने त त्यति धेरै ठूलो असर नपर्ला तर हाई ट्याक्सको दरमा पर्न गयो भने सायद असर पर्न सक्छ होला धेरै। त्यसले गर्दाखेरि ती दर अनुसारको जुन प्रडक्टहरू छ ती प्रडक्टहरूलाई हामीले भेरिफाई गरेर त्यसपछि मात्रै एनालाइसिस गर्नुपर्छ। तर डेफिनेटली तयारी गर्ने बेला चाहिँ अलिक ढिलो नै भयो कि जस्तो लाग्छ। यो तयारी चाहिँ भारतले धेरै अगाडिदेखि तयारी गर्दै आएको थियो र हामीलाई करिब करिब लागू गर्छ भन्ने कुरा करिब करिब निश्चितै भइसकेको थियो। तथापि पनि हामीले ढिलै भयो भने जो कमिटी त गठन गरेका छौँ तर यो कमिटीले चाहिँ यी प्रडक्टहरूको बारेमा कम्पेरिटिभ स्टडी नगरिकन यसको प्रभाव यस्तै हुन्छ भनेर फ्याक्ट लाएर भनिदिनु भयो भने त्यसले गर्दा जनमानसमा झन् नेगेटिभ असर परेर झन् त्यसको हामीलाई अलि नेगेटिभली हामीलाई हाम्रो ट्रेडमा इम्पेयर गर्न सक्छ।
जस्तो हामीले निर्यात गरिने जति पनि वस्तुहरू छन् त्यसमा जीएसटी लागू नगर्न सक्छ?
बाई प्रिन्सिपल निर्यात गर्ने वस्तुमा जीएसटी लागू नगर्ने भन्ने हुँदैन। जीएसटी अथवा भिएटीको कुरा गर्नुहुन्छ भने यो कन्जम्सन बेस्ड ट्याक्स हो होइन। यो तपाईँको धनी गरिब केही भन्दैन यसले जसले कन्जम्सन गर्छ त्यसले ट्याक्स तिर्छ। जीएसटी तिरेको जुन सोर्समा जुन तिरेको इनपुट ट्याक्स भन्छ जुन हामी त्यो इनपुट ट्याक्स चाहिँ रिफन्ड हुन आउँछ। त्यसले गर्दाखेरि एक्सपोर्ट गर्नेहरूलाई जीएसटीले कुनै पनि प्रभाव पर्दैन, नेगेटिभ प्रभाव पर्दैन। अझ बढु उसको इनपुट ट्याक्सहरू पनि रिफन्ड भएको कारणले गर्दाखेरि उसलाई क्यास फ्लोमा अझ त्यसले असजिलो पार्न सक्छ। तर हामीले जुन एक्सपोर्ट गर्छौँ, हाम्रो लागि एक्सपोर्ट, तर भारतको लागि जुन इम्पोर्ट छ, त्यो हामीले गर्ने एक्सपोर्टमा जीएसटी वेभ गर्छु भन्ने कुरा चाहिँ प्रिन्सिपल्ली चाहिँ मिल्दैन। त्यो कुरा उसले अहिले पनि वेभ गरिरहेको भनेको कस्टम मात्र वेभ गरिरहेको, अरू ट्याक्स त वेभ गरिरहेको होइन नि। त्यसले गर्दाखेरि जीएसटी मलाई लाग्छ भारतले चाहिँ अब स्पेसिफिक एउटा कुनै डिसिजन गरेर नेपालबाट आउने प्रडक्टमा जीएसटी नलाग्ने, शून्य दरको हुने भन्यो भने त केही भन्नु छैन, तर इन प्रिन्सिपलको कुरा गर्ने हो भने जीएसटी त्यसरी वेभ गर्न मिल्दैन।
उहाँ हुनुहुन्थ्यो चार्टर्ड एकाउन्टेन्ट तथा कर विज्ञ सुदर्शन राज पाण्डे। भारतले जीएसटी लागू गरेपछि नेपाली बजारमा पर्ने प्रभावका बारेमा कुराकानी गर्दै यसअघि उहाँको थर अन्यथा पर्न गएकाले भूल सुधार गरेका छौं। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल, सम्पर्क 01-42-46-024-42-59-301।
गुणस्तरीय शिक्षा र उत्कृष्ट व्यवस्थापन हाम्रो आधार, एकेडेमिक्स, ईसीए, सीसीए, डिसिप्लिन, भ्याल्युज एन्ड बिलिफ्स हाम्रो पूर्वाधार।
सिटी एजुकेशनद्वारा सञ्चालित क्याम्पियन काठमाडौँ सेकेन्डरी स्कुलमा कक्षा 11 का लागि व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म, कम्प्युटर साइन्स एन्ड जेनरल म्यानेजमेन्टमा भर्ना खुल्यो।
आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
थप जानकारीका लागि क्याम्पियन काठमाडौँ सेकेन्डरी स्कुल, गहना पोखरी, नक्साल, काठमाडौँ।
सम्पर्क 01-44-31-494-44-31-495।
कोशी शैक्षिक केन्द्रको जरुरी सूचना:
खरिदार, शिक्षक सेवा आयोग, नेपाल बैंक लिमिटेड, खाद्य संस्थान तथा असही इन्स्पेक्टर, अधिकृत क्याडेट, शाखा अधिकृतको विशेष तयारी कक्षाहरू विशेष छुटमा शीघ्र सञ्चालन हुन गइरहेकोले तुरन्त सम्पर्क गर्न सम्बन्धित सबैमा अनुरोध छ।
कोशी शैक्षिक केन्द्र, लोक सेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम।
नयाँ बानेश्वर, काठमाडौँ, बिआईसीसी दक्षिण गेटको ठिक अगाडि।
सम्पर्क नम्बर 98-511-72-194, 98-415-25-513।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर: आर्थिक वर्ष 2072-73 6,100 महिला तथा बालबालिका बेचबिखनमा परेको प्रतिवेदन सार्वजनिक भएको छ। राष्ट्रिय मानवाधिकार आयोगले सार्वजनिक गरेको मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदनमा आर्थिक वर्ष 2072-73 6,100 महिला तथा बालबालिका बेचबिखनमा परेको उल्लेख छ। बेचबिखनमा परेका मध्ये 98% महिला छन्। प्रतिवेदनमा 13,600 जना बेचबिखन तथा ओसार बसारको जोखिममा परेको अनुमान गरिएको छ। 3,900 हालसम्म पनि हराइरहेको र तीमध्ये 70% भन्दा बढी बालिका रहेको प्रतिवेदनमा उल्लेख छ।
उद्योग विभाग त्रिपुरेश्वरका नायब सुब्बा गोविन्द प्रसाद कणेल विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। नायब सुब्बा कणेलले नेपालगंज स्थित खड्का इण्डस्ट्रीज नामक पानी उद्योगको ट्रेडमार्क चिन्ह प्रदान गर्ने क्रममा 33,000 रुपियाँ घुस माएको भन्ने सूचनाका आधारमा आयोगको टोलीले केही दिन पहिले उनलाई पक्रेको थियो।
हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक उडानका लागि हवाई भाडा घटाएका छन्। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएकाले भोलिदेखि लागू हुने गरी आन्तरिक भाडा दर केही समायोजन गरिएको संघका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिनुभयो। नयाँ भाडा दर अनुसार सबैभन्दा लामो दूरी रहेको काठमाडौँ धनगढ़ीको भाडा अब 12,200 रुपियाँ लाग्नेछ। त्यस्तै छोटो दूरी काठमाडौँ सिमराको 5,005 रुपियाँ लाग्नेछ।
स्टुडियोमा भर्खरै प्राप्त खबर अनुसार बाँकेको जानकी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार रामनिवास यादव विजयी हुनुभएको छ। उपाध्यक्षमा भने काँग्रेसकी भूमिसरा धिताल निर्वाचित हुनुभएको छ। यो सँगै अहिलेसम्म 289 स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ, जसमा नेकपा एमाले 127, नेपाली काँग्रेसले 108 र माओवादी केन्द्रले 36 स्थानीय तहको प्रमुख जितेका छन्।
मेरो पनि भन्नु छ।
मतपेटिकामा एसिड हाल्ने कार्यकर्ता पक्राउको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रोल्पामा अनिश्चितकालीन यातायात बन्द गरेको समाचार उज्यालो अनलाइनमा पढेर र सुनेर धेरैजनाले प्रतिक्रिया दिनुभएको छ।
नारायण पन्थी फेसबुकमा लेख्नुहुन्छ, विप्लवका यस्तै क्रियाकलापले होला उसको आधार थलो मानिएको थवाङमा काँग्रेससँग मिलेर चुनाव लड्दा पनि नागरिकले पत्याएनन्।
नारायण सापकोटा लेख्नुहुन्छ, एसिड हान्ने, खुकुरी हान्ने, मतपत्र च्यात्ने, गुण्डागर्दी गर्ने जस्तालाई सम्मान हुने परम्परा भएकैले आपराधिक क्रियाकलाप गर्नेहरूलाई छुटाउन सड़क बन्द गरिन्छ अनि प्रहरीले निकै दुःख गरेर पक्रिएका अपराधी छुटाउन दिइने राजनैतिक दबावको परम्पराले पनि उनीहरूको मनोबल बढेको छ। नागरिकले मत हाल्ने नैसर्गिक अधिकारको प्रयोग गर्दा पनि एसिड हान्नु साहस हो र नत्र किन उसलाई छुटाउन जिल्ला बन्द?
मुगलिङ नारायणघाट सड़क पटक पटक बन्द भएको समाचारमा ट्विटर सोल्टा ट्वीट गर्नुहुन्छ, अहिले पहिरो जान्छ, 8-9 घण्टा लगाएर बाटो खोलिन्छ, फेरि एकैछिनमा बाटो बन्द भइहाल्छ, यसरी यात्रुले कहिलेसम्म दुःख पाइरहने? यो समस्याको दीर्घकालीन समाधान खोज्नुपर्छ।
संसदको विकास समितिले नारायणघाट मुगलिन सड़कमा राति गाड़ी चलाउन रोक लगाउने निर्णय गरेको खबरमा कृष्ण प्रसाद भूषाल लेख्नुहुन्छ, के राति गाड़ी चलाउन रोक्दैमा पहिरोको समस्या समाधान हुन्छ त? दिउँसो मात्रै गाड़ी चलाउँदा पनि पहिरोले गाड़ी बगाएको छ नि। अब कुनै पनि निर्देशन होइन, सरकारको बलियो उपस्थितिमा बाटो विस्तारको काम चाँडै सक्नुपर्छ।
मलेसियाबाट घर आउँदा दैलोमा उम्रिएको झार देखेर मन सम्हाल्न सकिन शीर्षकको समाचार उज्यालो अनलाइनमा पढेर ध्रुव थापा लेख्नुहुन्छ, वैदेशिक रोजगारीका यस्ता दर्दनाक घटना धेरै सुनिन्छन्। घर परिवारको लागि सात समुद्र पारी पुगेका तिलक जस्ता धेरैजना श्रीमतीबाट पीड़ित भएका छन्। देशमा गरिखाने बाटो नभेटेर परदेश पुगेका दाजुभाइका आफन्तले मानवीयता देखाउनुको साटो कमाएको धन कुम्ल्याएर अर्कैसँग टाप कसेपछि कसको मन नरोला र?
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू अर्जुन पोखरेल र ऋग्वेद शर्मा। अब विदेशको खबर। उत्तर कोरियाले अन्तर्महादेशमा मार हान्न सक्ने क्षमताको मिसाइल परीक्षण गरेको छ। प्रतिबन्धका बावजूद उत्तर कोरियाले अन्तर्महादेशमा मार हान्न सक्ने मिसाइल जापानको समुद्री क्षेत्रमा प्रक्षेपण गरेको हो। जमीनमा आधारित मिसाइल प्योङयाङको हवाई अड्डा नजिकबाट प्रहार गरिएको अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। मिसाइल 37 मिनटसम्म उडेपछि जापानको समुद्रमा खसेको अमेरिकी सेनाको पेसिफिक कमाण्डले जनाएको छ। जापानले मिसाइल परीक्षणको निन्दा गर्दै उत्तर कोरियाको यस्तो गतिविधिले खतरा बढ्दै गएको बताएको छ।
संयुक्त राष्ट्रसंघले विश्वमा भोकमरी बढेको भन्दै विगतमा गरिएका प्रतिबद्धताहरू कार्यान्वयन गर्नुपर्ने समय आएको बताएको छ। राष्ट्रसंघीय खाद्य तथा कृषि संस्था एफएओले सन् 2015 यता भोकमरीको अवस्था बढेको जनाउँदै विगतमा गरिएको घोषणा तथा प्रतिबद्धताहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड़ दिएको हो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। 19 वर्ष मुनिको विश्वकप छनौट खेलको तयारीका लागि भारत गएको नेपाली टोलीले भारतको फ्रेन्च स्पोर्ट्स एकाडेमी नोएडाको टीमलाई 121 रनले हराएको छ। नेपालले दिएको 251 रनको लक्ष्य पछ्याएको नोएडाको फ्रेन्च एकाडेमीले 32 ओभरमा सबै विकेट गुमाएर 129 रन मात्रै बनाएपछि नेपाल 121 रनले विजयी भयो। टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित 40 ओभरमा 7 विकेट गुमाएर 250 रन बनाएको थियो। नेपालका अनिल शाहले 50 र प्रणीत थापाले 87 रन बनाए। यस्तै दिपेन्द्र सिंह ऐरी 44 तथा रोहित पौडेलले 7 बलमा 23 रन बनाए।
र काठमाडौँमा भएको एसियन प्रिमियर लीग क्रिकेटको उपाधि नेपाल स्टोर्मले जितेको छ। त्रिवी क्रिकेट मैदान किर्तिपुरमा पानी परेपछि 10 ओभरमा छुट्याइएको खेलमा पहिले ब्याटिङ गरेको नेपाल स्टोर्म्सले 10 ओभरमा 7 विकेट गुमाएर 108 रन बनाएको थियो। 109 रनको लक्ष्य पछ्याएको श्रीलंकन लायन्सले 10 ओभरमा 7 विकेट गुमाउँदै 81 रन मात्रै बनाएपछि नेपाल स्टोर्म्स 27 रनले विजय भएको हो। यो प्रतियोगिता रोक्न माग गर्दै हिजो मात्र सर्वोच्च अदालतमा रिट दर्ता भए पनि अदालतले कुनै आदेश नदिएका कारण आज फाइनल भएको हो। विदेशी खेलाड़ी र टीम सहभागी रहेको यो प्रतियोगिता शुरूदेखि नै विवादमा परेको थियो। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
289 स्थानीय तहको मतपरिणाम सार्वजनिक, एमाले 127, कांग्रेस 108 र माओवादीको 36 ठाउँमा जित, झापाको कमल गाउँपालिकाको अध्यक्षमा बराबर मत आएपछि गोला प्रथाबाट एमाले उम्मेद्वार विजयी।
मंगसिर पहिलो हप्तामा प्रतिनिधि सभासहित सबै चुनाव सक्ने निर्वाचन आयोगको कार्ययोजना, निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी साउन 15 गते भित्र प्रतिवेदन दिन सरकारलाई आग्रह।
पहिरो हटाएपछि नारायणघाट मुगलिन सड़क खण्डमा गाड़ी चल्न थाले, वर्षाभरि रातिको समयमा गाड़ी नचलाउन विकास समितिको निर्देशन।
उत्तर कोरियाद्वारा अन्तर महादेशमा मार हान्न सक्ने क्षमताको मिसाइल परीक्षण, विश्वमा भोकमारी बढेको भन्दै संयुक्त राष्ट्रसंघको चिन्ता।
र काठमाडौँमा भएको एसियन प्रिमियर लीग क्रिकेट प्रतियोगिताको उपाधि नेपाल स्टर्म्सलाई।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी रुबिना श्रेष्ठ र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।